أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما آج کی گفتگو کا موضوع ہے سیرت حضرت ابو طالب. ویسے تو ان کی وفات پچھلے دنوں گزری ہے, لیکن چونکہ اس دن آپ کا انٹروڈکٹری لیکچر تھا جو طویل ہو گیا تھا, جس کی وجہ سے جناب ابو طالب پہ گفتگو نہ ہو سکی, لیکن درخواست کی گئی کہ اس موضوع کو لے لیا جائے, کیونکہ شخصیت بڑی ہمگیر بڑی اہم اور افسوس کے ساتھ کہ متنازع ہی ہے. چنانچہ جناب ابو طالب کی گفتگو کرنے سے پہلے قرآن کی آیت سورہ انفال کی آیت نمبر 17 کا تذکرہ کریں گے, جس میں اللہ تعالیٰ فرماتا ہے وَمَا رَمَيْتَ اِذْ رَمَيْتَ وَلَكِنَّ اللَّهَ رَمَى, کہ وہ جو کنکریاں تم نے ماری تھی تم نے نہیں ماری تھی بلکہ اللہ نے ماری تھی. یہ اشارہ ہے رسول اللہ کے اس عمل کی طرف کہ جس میں رسول اللہ نے جنگ بدر میں مولا علی کو کہا کہ میرے ہاتھ میں کچھ سنگریزے دو. مولا علی نے ان کے ہاتھ میں چند سنگریزے دیے اور رسول اللہ نے وہ سنگریزے کافروں کی طرف پھینکے اور یہ کہا کہ تمہارا منہ سیاہ ہو, اور اس کے بعد وہ سنگریزے ان کے آنکھوں میں پڑے اور وہ وہاں سے راہ فرار اختیار کرتے ہوئے بنے. یعنی اللہ تعالیٰ اس آیت میں فرماتا ہے کہ رسول وہ سنگریزے تم نے نہیں مارے بلکہ ہم نے مارے. یعنی اللہ تعالیٰ کو اگر کسی کا فعل پسند آ جائے اور اس فعل میں اس شخص کی خلوص نیت شامل ہو تو اللہ تعالیٰ اس شخص کے فعل کو اپنا لیتا ہے, اڈاپٹ کر لیتا ہے, اون کر لیتا ہے, کہتا ہے کہ تم نے نہیں کیا یہ کام, یہ میں نے کیا یہ کام. اور اسی طرح اگر ہم سورہ الضحا آیت نمبر 6 کی طرف جائیں تو اللہ تعالیٰ فرماتا ہے الم یجد کا یتیمن فآوا, اے رسول جب تم یتیم تھے تو ہم نے تم کو پناہ دی. تو کیا رسول اللہ کو پناہ دینے والا اللہ تھا؟ جی نہیں, رسول اللہ کو پناہ دینے والے رسول اللہ کے چچا حضرت ابو طالب تھے, کہ جن کی پناہ کو اللہ تعالیٰ نے اپنی پناہ قرار دیا. تو جس طرح سورہ انفال آیت نمبر 17 میں اللہ تعالیٰ نے رسول اللہ کے فعل کو اپنا فعل کہا, چنانچہ سورہ الضحا میں اللہ تعالیٰ نے ابو طالب کے فعل کو یعنی رسول اللہ کے پناہ دینے کے فعل کو رسول اللہ کی پرورش کے فعل کو اپنا فعل قرار دیا. اور آپ کو معلوم ہے کہ ہمارے یہاں احادیث میں کسی یتیم کی پرورش کے بارے میں کتنے فضائل والد ہوئے. خود صحیح بخاری میں ایک حدیث میں آیا ہے کہ رسول فرماتے ہیں کہ اگر کوئی شخص کسی یتیم کی پرورش کرے گا تو وہ میرے ساتھ قیامت کے دن اس طرح ہوگا جیسے ہاتھ کی دو انگلیاں, اور رسول اللہ نے اشارہ کر کے دکھایا. تو جو شخص کسی یتیم کی پرورش کرے تو وہ رسول کے ساتھ جو اسی یتیم کی پرورش کرے یعنی خود رسول اللہ کی پرورش کرے تو وہ رسول اللہ کے کتنے قریب ہو. اور جناب ابو طالب کی یہ پرورش جو تقریباً 44 سال جاری رہی, حضرت ابو طالب نے رسول اللہ کو 6 سال کی عمر میں اڈاپٹ کیا پرورش کے کی ذمہ داری لی, اور اس کے بعد ہجرت مدینہ سے 3 سال پہلے رسول اللہ کی عمر 50 سال تھی, 6 سال میں آپ نے لیا, تقریباً 44 سال رسول اللہ کی زندگی کے حضرت ابو طالب نے ان کو اپنی زیر سایہ پرورش میں گزروائے. تب اندازہ لگا سکتے ہیں کہ رسول اللہ کی علم رسول اللہ کی زندگی کا انتہائی جسے کہتے ہیں کہ اہم اور طویل دور خود حضرت ابو طالب کی پرورش میں گزرا, اور یہ پرورش اتنی زیادہ تھی کہ جب رسول اللہ कि चचा अबू तालिब का इंतकाल हुआ और उसके बाद एक महीने के वक्फे से जनाब खदीजा का, तो उस साल को लोगों ने आमुल हुजन का साल करार दिया और उसको गम के तौर पे मनाया। तो रसूलुल्लाह ही को हजरत अबू तालिब की मारिफत नहीं थी, उस जमाने में रसूलुल्लाह के असहाब को भी मारिफत थी और रसूलुल्लाह के इस रिश्ते इस ताल्लुक को वो भी समझा करते थे कि रसूलुल्लाह पे तरबे दो सदमे कैसे सहेंगे। चुनाचा आओ हम रसूलुल्लाह के इस इन इन सदमात को इस इन इन दो गमों को शेयर करें। न सिर्फ ये कि लोगों ने महसूस किया बल्कि खुद खुदाबंद मुताल ने महसूस किया। चुनाचा हजरत जबराइल को वही देकर भेजा कि रसूल को कहो कि रसूल अब मक्का रहने वाली जगह नहीं रही। चुनाचा जबराइल वही लेकर आए कि अब हिजरत की तैयारियां शुरू कर दे। रसूलुल्लाह ने हिजरत की तैयारियां मनसूबा बंदियां शुरू कर दी और 3 साल बाद मदीने से हिजरत कर गए। लेकिन कुदरत का करिश्मा देखिए, मक्के में रसूल की हिफाजत का जिम्मा अबू तालिब के हिस्से में, तो मदीने में अली इब्न अबी तालिब के हिस्से में। मक्के की हिफाजत की या हिफाजत रसूल की सुन्नत को अबू तालिब के बेटे अली ने मदीने में जिंदा रखा। और क्या होना चाहिए? कुरान की सूरह रहमान आयत नंबर 60 के तहत हल जजाउल एहसान इल्ला एहसान, हमें रसूल के इस मुहसिन को अच्छे नामों से याद करना चाहिए। एहसान की जजा इसके सिवा क्या हो सकती है कि सिवाय उस पर एहसान किया जाए जिसने तुम पर एहसान किया। एहसान की जजा एहसान के सिवा और क्या हो सकती है? चुनाचा इंसानियत पर एहसान करने वाले रसूल को अगर मुहसिन इंसानियत कहा जाए तो जरूरी है कि इस्लाम पर एहसान करने वाले को मुहसिन इस्लाम कहा जाए। लेकिन अफसोस के साथ कहा जाता है, क्या कहा जाता है कि लोगों ने न सिर्फ ये कि उनके एहसान का बदला एहसान से नहीं दिया बल्कि उल्टा इल्जाम लगाकर उनकी शख्सियत को मुतनाज़ा और मस्त शुदा बनाने की कोशिश की। और इल्जाम भी कोई छोटा मोटा नहीं, बहुत बड़ा, क्योंकि शख्सियत बड़ी थी तो जरूरी था इल्जाम भी बड़ा लगाया जाए। चुनाचा हज़रत अबू तालिब पे इल्जाम कुफ्र लगाया गया और ये कोई नई बात नहीं, ऐसा इल्जाम हजरत अली पे लगाया गया। लेकिन अफसोस की बात यह है कि हजरत अली पर गैरों ने इल्जाम लगाया और अबू तालिब पे अपनों ने इल्जाम लगाया। अली पे इल्जाम लगाने वालों को खवारिज कह दिया गया, कलाबुल नार, जहन्नम के कुत्ते, इस्लाम से खारिज कह दिया गया। लेकिन अफसोस के साथ कलमा गो मुसलमानों ने हजरत अबू तालिब की शख्सियत को मुतनाजा बनाया और इल्जाम लगाया। और कुछ लोग कहा करते हैं और शायद सही कहा करते हैं कि ये शायद ये बुग़्ज़े अली का नतीजा था कि जहां अली की शख्सियत को मस्ख किया गया, मुतनाज़ा बनाया गया और उनकी फजीलत मुकाम व मर्तबे को कम करने की नाकाम कोशिश की गई, वहां पर कोशिश ये की गई कि हज़रत अली के हसब नसब और वालिद और आबाओ अजदाद को किसी तरह लोगों की नजरों में कमतर बनाकर पेश किया जाए। चुनाचा इस साजिश में ना अली के खिलाफ कुफर के फतवे लगाने वाले कामयाब हुए और ना अली के वालिद हजरत अबू तालिब के बारे में कुफर के फतवे लगाने वाले कामयाब हुए। अल्हम्दुलिल्लाह हजरत अबू तालिब की मारिफत, उनका मुकाम, उनका मर्तबा उनके चाहने वालों की नजरों में आज तक वही है कि जो होना चाहिए, जो रसूलुल्लाह की निगाह में था। और आए दिन गाहे बगाहे हम इस मारिफत को जिंदा करते रहेंगे, लोगों तक इसका पैगाम पहुंचाते रहेंगे। चुनाचा आइए आज हम हज़रत अबू तालिब की शख्सियत के हवाले से कुछ मालूमात, कुछ मारिफत हासिल करते हैं। गुफ्तगू का पहला मरहला तारुफ अबू तालिब, गुफ्तगू का दूसरा मरहला قبل اسلام حضرت ابو طالب کی زندگی, اس کے بعد پرورش رسول میں حضرت ابو طالب نے کیا کیا قربانیاں دی, وقت شہادت حضرت ابو طالب نے کس طرح اقرار اسلام کیا, پانچویں مرحلے میں معصومین کی گواہی حضرت ابو طالب کے سلسلے میں, پھر علماء اہل سنت حضرت ابو طالب کے بارے میں کیا گواہی دیتے ہوئے نظر آتے ہیں, غلط روایات کا بتلان, اور سب سے آخر میں کلام آخر. گفتگو کا پہلا مرحلہ تعارف. ایک درود پر دے محمد والے کو. حضرت ابو طالب کی ولادت 535 عیسوی, یعنی رسول اللہ کی ولادت سے 35 سال پہلے آپ کی ولادت ہوئی. شہادت کے حوالے سے کئی تواریخ ہیں, 26 ربیع الاول جو ابھی گزری ہے کچھ دنوں پہلے, 26 رجب ایک تاریخ ہے, 15 شوال ایک تاریخ ہے, 1 ذی القعدہ ایک تاریخ ہے. یہاں پہ سوال پیدا ہوتا ہے کہ یہ 4 تواریخ کیوں, تو یہ سوال بی بی سیدہ کے حوالے سے بھی پیدا ہوتا ہے کہ ان کی شہادت بھی 2 تواریخ کے حساب سے منائی جاتی ہے, اور علماء عالم یہی کہتے ہیں کہ شاید اللہ کی مصلحت تھی کہ بی بی کا تذکرہ زیادہ سے زیادہ ہو, اور عالم ابو طالب کے بارے میں بھی خدا کی مصلحت یہ ہو کہ اگر 4 تاریخ شہادت ہوگی تو 4 ایام میں سال میں 4 مرتبہ ابو طالب کا تذکرہ ہوگا, ان کا غم منایا جائے گا. تو جب رسول کے اصحاب پورے سال ابو طالب کا غم منا سکتے ہیں, تو ابو طالب کے چاہنے والے 4 دنوں میں ابو طالب کا غم کیوں نہیں منا سکتے. بعثت کیا 10واں سال تھا کہ جب آپ کی شہادت ہوئی, اور آپ کی شہادت ہی ہجرت کے لیے اسباب میں سے ایک اہم ترین سبب بنا. نام عبد المناف اور عمران کے نام سے بھی مشہور ہے, کنیت ان کی ابو طالب ہے, سب سے بڑے بیٹے طالب کے حوالے سے بہت زیادہ حالات ہمیں نہیں معلوم. تواریخ میں آیا ہے کہ جنگ بدر میں کفاروں نے زبردستی ان کو اپنے ساتھ لے جانے کی کوشش کی کہ مسلمانوں کے خلاف لڑے, اور آپ راستے میں فرار ہو گئے. ان کے آخری اشعار جو ہمیں کتابوں میں ملتے ہیں ان کے ترجمے کے مطابق انہوں نے یہ کہا کہ کفار جو مجھے زبردستی لے جانا چاہتے ہیں, میں دعا کرتا ہوں کہ وہ ہار جائیں, شکست دوچار ہوں اور شرمندہ ہوں. اس سے اندازہ ہو سکتا ہے کہ حضرت ابو طالب کے بڑے بیٹے طالب بھی حضرت ابو طالب کے کیمپ سے تعلق رکھتے تھے اور مومن تھے. العام میں سید البطحا ان کا لقب ہے, سید یعنی سردار, بطحا زمین کو کہتے ہیں, ایسی چٹیل میدان والی زمین کے جس میں پانی کی گزرگاہ شامل ہو, کشادہ زمین کو بھی کہا جاتا ہے. خود مکہ مکرمہ کو بطحا کہا جاتا ہے کیونکہ مکہ مکرمہ سے آب زمزم, چائے زمزم, چشمہ زمزم گزرتا ہے, اور یہ وہاں کے سردار تھے اپنے باپ حضرت عبد المطلب کے بعد سردار بنے, اور نہ صرف سردار بنے بلکہ حاجیوں کی میزبانی بھی ان کے ذمہ آئی. والد عبد المطلب بن ہاشم بن عبد المناف بن قصی, ہمارے عقیدے کے مطابق رسول اللہ کے والد, ان کے دادا, ان کے پردادا, تمام افراد اوپر تک حضرت آدم علیہ السلام تک حامل ایمان تھے. حضرت ابو طالب تو بہت دور کی بات. والدہ فاطمہ بنت عمر مخزومی جو کہ حضرت عبداللہ کی بھی والدہ تھی, یعنی حضرت عبداللہ رسول اللہ کے والد. چنانچہ حضرت علی کے والد ابو طالب اور رسول اللہ کے والد جناب عبداللہ دونوں کی والدہ ایک ہی تھی. اور یہ بھی جان لیجئے کہ ابو لہب رسول اللہ کا سوتیلا چچا تھا. یہ بھی قدرت کی ایک مصلحت تھی کہ دونوں نوروں کے اجداد کو ایک ہی والدہ سے ایک ہی عورت سے پیدا کیا. زوجہ فاطمہ بنت اسد ابن ہاشم. ہاشم کے دو بیٹے تھے، اسد اور عبد المطلب. عبد المطلب کے بیٹے ابو طالب، اور اسد جو کہ ہاشم کے بیٹے تھے ان کی بیٹی فاطمہ. چنانچہ حضرت علی اور حضرت علی کے والد ابو طالب اور والدہ فاطمہ دونوں آگے چل کر بنی ہاشم کے جو سردار ہیں جناب ہاشم سے مل جاتے ہیں. تو حضرت علی ماں اور باپ دونوں طرف سے بنی ہاشم ہیں، دونوں طرف سے علوی ہیں. آپ کی اولادوں میں 7 اولادیں ملتی ہیں، 4 بیٹے 3 بیٹیاں. 4 بیٹوں میں طالب بڑے بیٹے، جن کی کنیت ابو طالب کی وجہ سے آپ مشہور ہوئے، جناب عقیل، مسلم بن عقیل کے والد جو سفیر حسین کہلاتے ہیں اور کوفے میں امام حسین کی آمد سے پہلے شہید کر دیے گئے. جناب جعفر، پورا نام جعفر طیار، اور طیار ان کو اس لیے کہا جاتا ہے یعنی پرواز کرنے والا، کہ جنت میں ان کو 2 پر دیے جائیں گے، کیونکہ جنگ موتا میں ان کے دونوں بازو قلم کر دیے گئے تھے. چنانچہ بازو کی شہادت خود اپنی شہادت سے پہلے دینے کی سنت بنی ہاشم میں پرانی ہے. جنگ موتا میں جناب جعفر طیار نے اپنے دونوں بازو دیے، اور حضرت عباس نے کربلا میں اپنے دونوں بازو دیے. علی ابن ابی طالب کے بارے میں آپ لوگ بخوبی آگاہ ہیں، تو آپ نے دیکھا کہ تمام بیٹے اپنی حیثیت اپنی فضیلت میں یکانت. 3 بیٹیاں ام ہانی، جمانہ اور ربدہ. ام ہانی کے بارے میں ملتا ہے کہ یہ وہ خاتون تھیں کہ جن کو یہ شرف حاصل ہوا کہ جن کے گھر سے رسول اللہ نے شب معراج معراج کا سفر طے کیا، شروع کیا. تو یہ 7 اولادیں تھیں حضرت ابو طالب کی. جناب عقیل کی اولادیں، جناب جعفر کی اولادیں، خود حضرت علی کی اولادیں، تمام کی تمام کربلا میں جو ہے شہادت دیتے ہوئے اور اللہ کی راہ میں قربانی دیتے ہوئے نظر آتی ہیں. ہماری گفتگو کا دوسرا مرحلہ قبل اسلام حضرت ابو طالب کے حوالے سے گفتگو. ایک درود پڑھ محمد والے محمد. اسلام سے پہلے ہمیں بہت زیادہ تفصیلات تو نہیں معلوم حضرت ابو طالب کی. ہاں یہ معلوم ہے کہ تاریخ میں کسی بھی باب میں، کسی بھی صفحے میں، کسی بھی سطر پہ آپ کی بت پرستی، شراب نوشی، جوئے کا تذکرہ نہیں ملتا، نہ اپنوں کی کتابوں میں نہ اغیار کی کتابوں میں. چنانچہ اگر حضرت ابو طالب کا ایمان ثابت نہیں تو کفر بھی ثابت نہیں. یہ بات اب ثابت ہو گئی، مسلمہ ہو گئی، کہ حضرت ابو طالب کا اگر ایمان کافی ثابت نہیں تو کفر بھی کوئی ثابت نہیں کر سکتا. پیشے کے حوالے سے تاجر تھے، گندم اور عطریات پرفیومز کی تجارت کیا کرتے تھے. گندم انسان کی ضروریات میں سے ایک اہم ضرورت، عطریات انسان کی زینتوں میں سے ایک اہم ضرورت، اور ایسی زینت جس کے بارے میں کہا گیا ہے کہ خوشبیات یا معطریات یا عطریات میں اسراف اسراف نہیں، کہ جس کو لگا کہ آدمی نماز پڑھے تو نماز کی افضلیت میں، نماز کے درجے میں، نماز کے فائدے میں اضافہ ہو جاتا ہے. اور یہ کہا جاتا ہے کہ انہوں نے تجارت اپنے لیے نہیں کی بلکہ اپنے لوگوں کے لیے کی، مکے کے رہنے والوں کے لیے کی. باقاعدہ ایک تجارتی نمائندے ایجنٹ بن کر انہوں نے ملک ملک سفر کیا، مثلا یمن، شام، مصر، لبنان وغیرہ، اور وہاں جا کے لوگوں کو اس بات میں قائل کیا کہ بھئی آپ ہر سال حج کے موقع پہ، عمرے کے موقع پر خانہ کعبہ کی زیارت کو تو آتے ہیں. اچھا اس زمانے میں حج عمرہ اپنی اپنے انداز سے ہوا کرتا تھا، لوگ بہرحال اسلام سے تو ناشنا تھے لیکن اپنے طور پہ یہ سمجھا کرتے تھے کہ بہرحال یہ خدا کا گھر ہے، عظیم مقدس عبادت گاہ ہے. چنانچہ مسلمان تو کیا کئی عیسائی بھی آیا کرتے تھے. اسی لیے ابراہا نے خانہ کعبہ پہ لشکر کشی کی تھی کہ خود عیسائی لوگ بھی اس گھر کی عظمت کے معتقد تھے. تو حضرت ابو طالب نے ان کو اس بات پہ قائل کیا کہ بھئی آپ حج عمرہ زیارت وغیرہ کے لیے تو آتے ہیں, جب آپ آئے تو اپنی اپنی سوغات اپنے ساتھ لے کر, ہم میں سے جو خریدار ہوں گے وہ آپ کے مال کو خریدیں گے, ان کو شام یا لبنان نہیں آنا پڑے گا, مصر نہیں آنا پڑے گا. اور یہ بھی ہو سکتا ہے کہ یمن کے لوگ اپنی سوغات مصر کے لوگوں کو, مصر کے لوگ اپنی سوغات شام کے لوگوں کو بیچیں, مثلا یمن کی چادریں شام کے لوگوں کو بیچیں اور شام سے جو ہے وہ کاٹن خریدیں مصر سے, اور مصر کے لوگ شام کو جو ہے اپنے کاٹن بیچیں اور شام کے لوگ اپنے خشک میوے, یعنی اپنی اپنی سوغات کے لیے ایک دوسرے ممالک جانے کی ضرورت نہیں ہے. مکہ معظمہ جب آپ آئیں تو وہ خود تجارتی مرکز بن جائے گا خود بخود, اور خود مکے والے بھی اپنی چیزیں اپنی سوغات بیچ سکتے ہیں, مثلا کھجوریں وغیرہ. تو اس طرح مکہ معظمہ اس زمانے کا ایک بزنس ہب بن گیا, بالکل ایسے ہی جیسے آج کل دبئی یو اے ای کے شیخوں نے یہ کام کیا کہ اپنے کلائنٹس کو یہ کہا کہ آپ یہاں پہ پیٹرول بھروا سکتے ہیں ہم ڈسکاؤنٹ پہ دیں گے, آپ یہاں شاپنگ کر سکتے ہیں ہم ڈیوٹی فری شاپس لگائیں گے. چنانچہ پروازوں نے وہاں پر آنا شروع کیا, دنیا کا تو دوسرا یا تیسرا بڑا ایئرپورٹ بن گیا, اور اس بہانے ان کی بزنس ان کا جو ہے معیشت کو استحکام ملا. تو حضرت ابو طالب کی بزنس اسٹریٹجی سے نہ صرف خود ان کو بلکہ مکے والوں کو زیادہ فائدہ ہوا. حضرت ابو طالب فقط تاجر ہی نہیں تھے, اور ہمارے یہاں تو مشہور ہے اگر کوئی آدمی تاجر ہو بزنس مین ہو تو اس کو شعر و شاعری یا کسی فن سے لگاؤ نہیں ہوتا. حضرت ابو طالب کی شاعری اتنی مشہور ہے کہ کہا جاتا ہے کہ اگر وہ حضرت علی کے والد نہ ہوتے یا رسول اللہ کے چچا نہ ہوتے تو شاید مشہور شاعر کے طور پہ مشہور ہوتے, زیادہ مشہور ہوتے, گفتگو سے زیادہ وہ شاعری کیا کرتے تھے, اور شاعری بھی لہو لہو لائق والی شاعری نہیں, ایک ایسی شاعری جس سے انسان کے ایمان کو تازگی ملے. حضرت ابو طالب کے 3000 اشعار فقط توحید پرستی پر مشتمل, فقط توحید, 3000 اشعار کا آپ اندازہ لگا لیجئے کتنے ہزار اشعار کے مالک ہوں گے. ان کی شعر و شاعری کی بلندی کا اندازہ اس بات سے لگا لیجئے کہ جب نجاشی کے دربار میں حبشہ میں پہلی ہجرت ہوئی تو مکے سے عمر بن العاص جو بعد میں معاویہ کا دست راست بنا وہ نجاشی کے دربار میں پہنچا اور وہاں پہ نجاشی کو قائل کرنے کی کوشش کی کہ یہ لوگ گمراہ ہو گئے ہیں, ان کو ہمارے حوالے کرو, یہ باغی ہیں. اسی وقت حضرت ابو طالب نے یہ محسوس کیا کہ خطرہ ہے کہ نجاشی ان کو یعنی مسلمانوں کو کفار کے حوالے کر دیں. انہوں نے فوراً ایک قاصد روانہ کیا جس کو ایک رقعہ دیا, اس رقعے میں پوری منظوم تحریر تھی کہ جس میں اسلام کی خوبیوں اور صفات کا تذکرہ تھا کہ ہم پہلے کیا تھے اور اب کیا ہو گئے. نجاشی نے جب وہ نظم پڑھنی شروع کی تو وہ لاجواب ہو کے رہ گیا. عمر بن العاص کی تقریر ایک طرف اور حضرت ابو طالب کی نظم اور اشعار ایک طرف, فقط ان کے اشعار پڑھ کر وہ قائل ہوئے بغیر نہ رہ سکا, اور جو کچھ رہی کثر رہی صحیح کثر تھی وہ اس حضرت ابو طالب کے بیٹے جعفر طیار کی تقریر نے پوری کر دی, جنہوں نے سورہ مریم کو سب نامہ کلام بنا کر نجاشی کو قائل کیا. چنانچہ کفار کی تمام تر کوششوں میں پانی پھیرنے والے یا تو باپ تھے یا بیٹے, یعنی حضرت ابو طالب تھے یا ان کے بیٹے حضرت جعفر طیار. ایک درود پڑھ دے محمد علی پر. بہادر سپاہی عموماً شعر و شاعری کا لڑائی جھگڑے سے کوئی تعلق نہیں ہوتا, لیکن جب جہاد کی بات آئے گی, جب مظلوم کو حق دلانے کی بات آئے گی تو لڑائی جھگڑا پھر جہاد کہلائے گا. بہت بہترین سپاہی, بہادر سپاہی, اتنے بہادر سپاہی کہ مکے کے ہر قبیلے کے لوگ ان کو اپنے ساتھ جنگ میں لے جانا چاہتے تھے کہ تم ہمارے ساتھ چلو, ہمارے ساتھ لڑنا مت, فقط ایک خیمے میں بیٹھے رہنا, تمہاری موجودگی اور تمہاری حمایت ہمارے لیے کافی ہے ہمارے دشمن کو پچھاڑنے کے لیے. بالکل ایسے ہی ہے کہ جیسے کسی ٹیم میں کسی مشہور پلیئر کو شامل کر دیا جائے, ना उसको खिलाया जाए और ना उसे कोई खिदमत दी जाए, फकत नाम लिख दिया जाए अपने सामने वाले मुखालिफ अपोनेंट पर एक नफ्सियाती तासुर छोड़ने के लिए। और आपने देखा होगा फुटबॉल का मैच हो, क्रिकेट का मैच हो, किसी का भी मैच हो, वो मशहूर प्लेयर अगर किसी टीम में मौजूद होता है तो उसकी मौजूदगी काफी है टीम को जितवाने के लिए। तो हजरत अबू तालिब की मौजूदगी काफी होती थी। हाँ ये अलग बात है कि जब वो जाते थे तो इस बात का ख्याल रखते कि मैं हक परस्त हक वालों के साथ हूं जो हक पर हूं, और वो शराइत लगाते थे, देखो औरतों और बच्चों पर हमला नहीं करना, ज़ईफों को नहीं छेड़ना, जो फरार हो जाए उनका पीछा ना करना, दरख्तों को नुकसान नहीं पहुंचाना, यानी वो तमाम शराइत जो बाद में आगे चल के रसूलुल्लाह ने पेश की और जिसको इस्लाम का मुस्तकिल हिस्सा बना दिया गया। कहा जाता है कि हमारे छठे इमाम से कहा गया है कि ये बात है कि इब्राहिम तो नमरूद की आग में बेखौफ खतर कूद पड़े, बेखतर कूद पड़ा आतिश नमरूद में इश्क, अकल है मेवे तमाशाए लबे बाम अभी। तो इब्राहिम अलैहिस्सलाम तो फौरन कूद पड़े और मूसा अलैहिस्सलाम सांपों को देख के थोड़ा सा डर गए। तो इमाम ने जवाब दिया क्योंकि इब्राहिम के सुल्ब में हम अहले बैत का नूर शामिल था, तो जिसके सुलभ में अली इब्न अबी तालिब का नूर शामिल हो वो कैसे लम्हे भर के लिए भी डर सकता है। तो ये बहादुरी और सिपाहियानापन हजरत अली के आबाव अजदाद में शुरू ही से बदरजे औला मौजूद था। ओहदे की हम बात करें, यकीनन ऐसा शख्स जो शायर भी हो, बहादुर भी हो, लोगों का खिदमत गुजार भी हो, उसको यह पहुंचता है कि वो सरदार बने। चुनाचा ओहदे सिपायत व रिफादत हज यानी हाजियों को पानी पिलाने की जिम्मेदारी और उनकी मेजबानी खाने पिलाने का इंतजाम, यह आपकी जिम्मेदारी। सैयदुल बदहादे यानी जो सरदार होता है उसके जिम्मे हाजियों की निगरानी भी होता है, और ये लकब आज तक वहां के लोगों ने बुलंद अब्बे ने अपने पास रखा हुआ है, खादिमुल हरमैन व शरीफैन। ये अलग बात है, उसके साथ साथ वो कुछ और भी हैं, यानी खादिमुल हरमैन व शरीफैन व अमरीकैन। तो उस जमाने में ऐसा नहीं था, हकीकत में वो खादिमुल हरमैन व शरीफैन थे, इसलिए कि वो अपने जमाने में पैसे नहीं लिया करते थे खाने पीने के। आप मक्के जाए सबसे करीब तरीन जो जमजमा टावर है वहां ठहरे, 5 दिन के लिए 12 लाख रुपए देने पड़ेंगे, अंदाजा लगा लिया 12 लाख, इस जैसे 14 टावर बन रहे, 40 टावर बनेंगे, 40 टावर का अंदाजा लगा लें कितने लोग बैठेंगे और 12 लाख के हिसाब से क्या रेट होंगे। इस वक्त तो तकरीबन 70% रेवेन्यू आमदनी सऊदी अरब को तेल की मद में होती है, लेकिन आइंदा आने वाले दौर में उनकी नजरें जो है वो हज की आमदनी पर है, क्योंकि तेल की कीमत सऊदी अरब में 50% कम हो चुकी है। जो हालात चल रहे हैं जहां जगह जगह अपनी जो है टांग अड़ाई भी है, उसके हवाले से 50% तेल की कीमत कम हो चुकी है, तेल बिजली गैस पानी तमाम की कीमतें बढ़ गई, तेल की कीमत 50% ज्यादा हो गई, पेट्रोल की कीमत 50% ज्यादा हो गई, 50% सऊदी अरब में अभी रिसेंटली हुआ है, और तमाम बिल जो है वो ज्यादा आ रहे हैं, तभी जो आने वाला दौर है उसमें इनको बड़ी मुश्किल आता है। दूसरी बात यह कि अमेरिका में जो ऑयल था एक्सपोर्ट होना शुरू हो गया है, पहले तो वो निकालते थे लेकिन अपने तक महदूद करते थे, अब उनकी तरफ से ये एम्बार्गो खत्म हो गया, सेल्फ एम्बार्गो उन्होंने लगाया था अपने आप को सेफ साइड करने के लिए, आने आने वाले दिनों में हमें इसकी तेल की जरूरत पड़ी, ये ना हो कि खत्म हो जाए। तो दूसरों का तो तेल जो है उन्होंने तेल की धार देख के मिज़दाक जो है उनकी बिजनेस को जो है बिल्कुल ठप कर दिया, और अब वो अपना बिजनेस शुरू कर रहे हैं, उन्होंने अपना ऑयल एक्सपोर्ट करना शुरू कर दिया। तो आने वाले वक्तों में कुछ मालूम नहीं कि खादिमुल हरमैन व शरीफैन अमरीकन जाएंगे या ब्रिटेन। चले आगे चलते हैं, हम तो बात कर रहे हैं ईमान अबू तालिब की, बल्कि यहां तो हमें रिवायतें मिलती हैं कि जब इमाम से पूछा गया कि ईसा के आखिरी वसी रसूल से पहले कौन थे, तो जवाब मिला इमाम से, तो इमाम ने जवाब दिया खुद हजरत अबू तालिब ने। तो इमाम तो बहुत दूर की बात, यहां तो बसी दे। अब आइए हमारी गुफ्तगू का तीसरा मरहला, परवरिश रसूल। एक दुरूद पढ़ दे मोहम्मद वाले मामू। मेरे इमाम का जो भी गुलाम होता है निगाह हक में वो आली मुकाम होता है। किसी की कर दे अगर परवरिश अबू तालिब, तो कम से कम वो नबी या इमाम होता है। परवरिश अबू तालिब के हवाले से, जब हजरत अब्दुल मुत्तलिब अबू तालिब के वालिद का इंतकाल होने लगा, तो उन्होंने अपने बेटों को बुलाया और लोगों को खुसूसियत के साथ ताकीद की कि देखो मोहम्मद वो बच्चा है कि जिसको ना बाप की शफकत मिली ना माँ का प्यार। चुनांचा तुम लोगों पे ये जिम्मेदारी आयद होती है कि तुम इसकी हिफाजत करो, इसको मोहब्बत दो, इसकी परवरिश करो। और खुसूसी तौर पे हजरत अबू तालिब की ये जिम्मेदारी लगाई कि तुम्हें मोहम्मद को अपने साथ रखना है। खुसूसी तौर पे चार लोगों को हिदायत की कि तुम्हें रसूल के साथ साथ रहना है, जनाब अब्बास, जनाब हमजा, जनाब जाफर, जनाब अली। जनाब अब्बास चचा रसूलल्लाह के साथ साथ रहते थे, बैते उकबा अव्वल, बैते उकबा सानी जो रसूलल्लाह ने मदीने वालों के साथ की, कि जिसके नतीजे में बैते अव्वल में 12 लोग, बैते सानी में 75 लोग ईमान लाए। रसूलल्लाह जब मक्के के लोगों से मायूस हो गए, मजीद कोई ईमान की जिसे कहते हैं कि उम्मीद नजर न आई कबूल करने की, तो रस्ते में बैठ जाया करते थे हाजियों के और हज पे आने वालों के, ज्यारत करने वालों के, मक्के के काबे के, उनको तब्दील किया करते थे। तो मदीने के लोग भी आया करते थे, तो मदीने के लोगों ने जब आपसे बातें सुनी तो बहुत मुतासर हुए। 12 लोग इस्लाम लाए और रसूलल्लाह और अल्लाह की जो है वो शहादत दी, फिर 75 लोग ईमान लाए। फिर रसूलल्लाह ने कहा कि आपकी बातें हमें बहुत अच्छी लगती हैं, जब हम जाकर अपने लोगों को ये बातें बतलाते हैं जो हमने सुनी थी उससे पहले, तो बहुत लोग मुतासर हुए थे और हम यकीन है अभी लोग मुतासर होंगे। लेकिन अगर आप खुद बनफ्स नफीस मदीने चले तो हमें यकीन है कसीर लोग आपके हाथ पर बैत कर लेंगे, ईमान ले आएंगे। हज़रत अब्बास सामने बैठे हुए थे, उन्होंने कहा कि देखो मोहम्मद तुम यहां पहले ही मुश्किल से दुचार हो, मक्का तो तुम्हारा अपना मोहल्ला है, अपना घर है, यहां तुम जहमत में मुब्तला हो, लोगों के हाथों लोग तुम्हारे दुश्मन है, तो मदीना तो अजनबी जगह है, वहां क्या होगा। तो 75 लोगों ने फौरन कहा कि हमने दो चीजों पर बैत की, अल्लाह की बैदारियत और रसूल की रिसालत। अब हम तीसरी बैत करते हैं कि आपको मारने से पहले आपका दुश्मन पहले हमें कत्ल करेगा। जब ये तीसरी बैत की तो रसूल और जनाब अब्बास और उनके असहाब मुतमईन हुए और फिर उन्होंने हिजरत के लिए इरादा बांधा। तो हजरत अब्बास वो शख्सियत थे कि जिन्होंने फतेह मक्का के वक्त बहुत बड़ा कताल होने से लोगों को बचाया, कि जाकर मुसलमान आ जाते 10,000 का लश्कर हमला कर देता तो कई जाने, कई सौ जाने जाती। लेकिन वो फौरन अबू सुफियान के पास गए, बल्कि अबू सुफियान खुद जाना चाहता था, तो हजरत अब्बास जो है अबू सुफियान को लेकर गए, वरना तो मदीने के लोग उनको मारने के लिए दौड़ पड़े थे। तो उन्होंने सब लोगों की तलवारों से अबू सुफियान को बचाया, रसूलुल्लाह की खिदमत में हाजिर हुए और अबू सुफियान को कहा कि अब भी वक्त है कि तुम ईमान ले आओ, तुम मक्के के सरदार हो, अगर तुम ईमान ले आए तो इंशाअल्लाह रसूलुल्लाह तुमको भी माफ कर देंगे, मक्के वालों को भी माफ कर देंगे, मक्के वाले कसीर तादाद में इस्लाम ले आएंगे और मक्का बगैर अकल वारत के महफूज हाथों में चला जाएगा। तो ये उनकी हिकमत अमली थी जनाब अब्बास की, कि जिसकी वजह से जो है एक बहुत बड़ी जंग होने से बच गई। लेकिन अफसोस के साथ कहना पड़ता है हजरत अब्बास के आने वाले लोगों ने, आने वाली नस्लों ने, बनू अब्बास जिसे कहते हैं, उन्होंने जो है अहले बैत पर مظالم ڈائل, بہرحال اس میں حضرت عباس کا کوئی قصور نہیں, آنے والے لوگوں نے ایسا کیا. تو حضرت عباس نے مرد دم تک رسول اللہ کی حفاظت میں کوئی دقیقہ فروغ گذاشت نہیں کیا. جعفر طیار کے بارے میں ہم آپ کو بتا چکے ہیں, اور حضرت علی کی شخصیت قزر من الشمس. حضرت عبد المطلب کی شہادت کے بعد حضرت ابو طالب نے واقعی میں رسول اللہ کی پرورش کا حق ادا کیا. علم یجد کا یتیمن فآوا, باقی اللہ کے لیے بھی واجب ہو گیا تھا کہ اس آیت کے ذریعے ابو طالب کے فعل کو اپنا فعل قرار دے. حضرت ابو طالب جہاں جاتے اپنے ساتھ لے کے جاتے, جہاں سوتے اپنے ساتھ سلاتے, اپنے بستر پہ اپنے بیٹوں کو نہیں سلاتے رسول اللہ کو سلاتے, بلکہ رسول اللہ کے بستر کو تبدیل کر دیا کرتے تھے ہر رات, بلکہ بعض اوقات رات میں کئی بار, تاکہ دشمن رسول اللہ کو قتل کرنے کی غرض سے آئے تو نہ قتل کرنا. اور یہ سلسلہ رسول اللہ کی عمر مبارک 50 سال جب ہوئی اس وقت تک جاری رہا. 40 سال کی عمر میں انہوں نے اعلان رسالت کیا, اس کے بعد 10 سال مکے میں, تو اس سے پہلے بھی اور اس کے بعد بھی, اعلان رسالت سے پہلے, اعلان رسالت کے بعد, آپ ہمیشہ رسول اللہ کو اپنے ساتھ رکھتے تھے, اور ان کو اندازہ تھا کہ کس طرح رسول اللہ کی جان جو ہے وہ خطرے میں ہے. چنانچہ اپنے ساتھ جہاں جاتے وہاں لے جاتے. ابھی ہم نے آپ کو بتایا تھا کہ جب یہ بنے تھے سردار, تو عموماً ہوتا یہ ہے کہ سردار وہ بنتا جو پیسے والا ہوتا ہے. مولا فرماتے ہیں کہ میرا باپ مکے کا سردار اس وقت بنا کہ جب وہ مفلس تھا, جب وہ غریب تھے. ہمارے ایم ایل اے ایم پی اے کون بنتا ہے؟ وہی بنتا ہے جس کے پاس پجیر ہو, وہی بنتا ہے جس پر گاڑی کوٹی ہو, پیسہ ہو, اور نہ بھی ہو تو وہ بنا لیتا ہے. حضرت عبد العلی کے پاس نہ پیسہ تھا, نہ درم و دینار تھا, اور نہ خادم الحرمین کے یا خادم الحرم جسے کہتے ہیں سیرت البتہا ہونے کے بعد, سقایت الحج یا رفایت الحج کا عہدہ سنبھالنے کے بعد ان کے پاس پیسہ آیا. پہلے سال انہوں نے 10,000 درہم قرضہ لیا, دوسرے سال پھر 10,000 درہم قرضہ لیا. ہونا تو یہ چاہیے تھا 10,000 درہم قرضہ لے لیا, ہونا تو یہ چاہیے تھا کہ 10,000 قرضہ لیا تو اگلے سال 20,000 بنا لیتے, پھر 30, پھر 40, نہیں دوسرے سال بھی 10,000 قرضہ لینا پڑا. اس کا مطلب کیا ہوا کہ وہ بزنس کے لیے حاجیوں کی خدمت نہیں کرتے تھے, پروفٹ نہیں لیا کرتے تھے, اس کا کوئی عوض نہیں لیا کرتے تھے. تیسرے سال پھر 10,000 درہم قرضہ لیا, چوتھے سال مزید 6,000 36,000 16,000 تیسرے سال لیا, تو 36,000 درہم کا قرضہ ہو گیا. اس زمانے بہت بڑی رقم تھی. چنانچہ شام کا سفر کرنے کا ارادہ کیا, رسول اللہ کو ساتھ لیا, اور رستے میں ایک عیسائی پادری بحیرہ سے ملاقات ہوئی کہ جو کبھی اپنی خانقاہ سے نہیں نکلتا. اس زمانے میں رسول اللہ کا جب قافلہ وہاں آیا تو وہ فوراً باہر نکلا اور یہ کہا کہ جو بھی قافلہ آیا اس کو بلاؤ, میں اس کی دعوت کرنا چاہتا ہوں. لوگ بڑے حیران ہوئے کہ آپ تو کبھی اپنے حجرے سے, اپنی خانقاہ سے باہر نہیں نکلتے, یہ کون اتنے اہم لوگ ہیں؟ کیونکہ بحیرہ اس زمانے میں ایسے ہی تھا, نعوذ باللہ, یوں سمجھیے جیسے رسول, اس زمانے میں ان کا نبی. تو بحیرہ نے کہا کہ نہیں, میں بڑی اہم شخصیت کو اس قافلے میں دیکھ رہا ہوں, میں نے دیکھا کہ جہاں جہاں یہ قافلہ جاتا وہاں وہاں بادل سایہ کرتا ہوا جاتا. جہاں یہ قافلہ جس درخت کے نیچے پڑاؤ کرتا اس درخت کی شاخیں جھک جاتی تعظیمن. تو یقیناً یہاں پہ ان کے ساتھ کوئی ایسی شخصیت موجود ہے جو کہ نبی ہے. مگر میں دعوت کرنا چاہتا ہوں, ان سب کو بلاؤ. سب آ گئے دعوت پہ. تو بحیرہ نے کہا کہ کیا سب آ گئے؟ انہوں نے کہا, کہنے لگے نہیں, میرے خیال میں کوئی ایک شخصیت نہیں آئی, ہاں ایک بچہ نہیں آیا. وہ بچہ ہے, اس کو ہم نے اپنے سامان کی حفاظت کے لیے درخت کے نیچے اونٹوں کے ساتھ چھوڑ دیا. اس نے کہا نہیں, اسی بچے کو تو لاؤ. میں نے اس بچے کے لیے دعوت کی ہے. میں نے اس بچے کو لایا گیا رسول اللہ کو, اور کہا گیا رسول اللہ سے کہا کہ تم لات و عزا کی قسم کھاؤ کہ تم میرے سوال کا جواب دو گے. لات و عزا ان کے بت تھے. رسول اللہ نے فوراً انکار کر دیا, تو وہ سمجھ گیا اور یقین اس کو ہو گیا. اس نے کچھ سوالات کیے جو سونے سے متعلق تھے, حالت نوم سے متعلق تھے. और उस अल्लाह से जान लिया कि ये नबी है। फिर कहा कि तुम अपनी कमीज ऊपर करो, तो शान मुबारक पर दोनों कंधों के दरमियान शान मुबारक पे मोहर नबूवत थी, वो फौरन जो है पहचान गया कि ये नबी है। अबू तालिब को कहा कि देखो तुम शाम ले जा रहे हो, लेकिन चूंकि ये होने वाला नबी है, वहां पे मौजूद ईसाई इसको जिंदा नहीं छोड़ेंगे और हसद में आगे कतल कर देंगे, चुनाचा जरूरी है अगर तुम इसकी जान की हिफाजत चाहते हो तो वापस ले जाओ। हजरत अबू तालिब 36,000 दिरहम के मकरूज थे, इतना खर्चा वो कर चुके थे, ये भी कर्ज में जाता, लेकिन उनको रसूलुल्लाह की जान अजीज थी, फौरन वापस हुए और रसूलुल्लाह को बाहिफाजत मक्के वापस ले आए। तो हजरत अबू तालिब रसूलुल्लाह को अपने साथ रखते, अपने वतन में भी कुछ देर के लिए भी रसूलुल्लाह आंखों से होजल हो जाते तो फौरन घबरा के बाहर निकल आते। और हमको हमेशा ये यकीन था कि अगर रसूलुल्लाह कत्ल हुए तो कुरैश के सरदारों के हाथों कत्ल होंगे। एक दफा रसूलुल्लाह सुबह से नजर नहीं आए, बनी हाशिम के नौजवानों को साथ लिया और ये कहा कि जाओ तुम बनी हाशिम के जो कुरैश के सरदार हैं उनके साथ एक एक करके बैठ जाओ और अपने आस्तीनों में खंजर छुपा लो। अगर मैं मोहम्मद को ढूंढने जा रहा हूं, अगर मैं वापस आया और तुम मोहम्मद को मेरे साथ ना पाओ तो अबू जहल को कत्ल कर देना, जो जमाने में उनका सरदार हुआ करता था। चुनाचा आप ढूंढने के निकले तो सफा के मुकाम पे कोई सफा पर रसूलुल्लाह नजर आए, बड़े खुशी हुए, उनको साथ लेकर आए। जब हरम में दाखिल हुए तो उन्होंने इशारा किया नौजवान आने बनी हाशिम को, उन्होंने अपने आस्तीनों से खंजर निकाले। उस वक्त बाबा से बुलंद अबू तालिब ने सरदारा ने कुरैश को मुखातिब होकर कहा कि देखो आज मोहम्मद मुझे नजर नहीं आए, चुनाचा मैंने समझा तुम लोगों ने उसे कत्ल कर दिया, चुनाचा मैं ढूंढने निकला और उनको मैंने इशारा कर दिया था कि अगर मेरे साथ मोहम्मद को ना पाओ तो अपने सरदार को कत्ल कर देना, बनी कुरैश के सरदारों को जिनमें अबू जहल सबसे बड़ा था। तो अगर आइंदा तुमने कोई ऐसी बात सोची, साजिश करने की कोशिश की, तो याद रखना कि मैं तुम्हारा क्या अंजाम करूंगा। और आपने देखा, आपने सुना अबू तालिब की शहादत के बाद किस तरह रसूलुल्लाह के कत्ल के मंसूबे बनाए गए। हिजरत की जो रात थी वो दरअसल रसूलुल्लाह के कत्ल की साजिश की रात थी, उसी रात रसूलुल्लाह को कत्ल करने का बहाना बनाया गया, साजिश बनाई गई थी। और कुरैश के तमाम लोगों को, कुरैश के तमाम सरदारों को ये जिम्मेदारी सौंपी दी गई थी कि तुम्हें रसूलुल्लाह के कत्ल में शरीक होना है ताकि एहसास किसी एक कबीले से तलब ना किया जा सके और कोई कबीला भी बनी हाशिम का साथ ना दे कसास लेने में। तो अबू तालिब ने फौरन ये बदला दिया कि देखो अगर तुमने रसूल की तरफ, मेरे भतीजे की तरफ, मोहम्मद की तरफ आंख उठाकर भी देखा तो तुम्हारी खैर नहीं। अच्छा ये भी मान लीजिए, ये भी देख लीजिए कि क्या अबू तालिब मक्के वालों के दुश्मन थे, उनकी नीच तो नाबूदी चाहते थे, उनकी शिकस्त हार चाहते थे, उनका नुकसान चाहते थे, या खुद रसूलुल्लाह नहीं ऐसे नहीं, वो उनकी फला चाहते थे दुनिया में भी और आखिरत में भी, और पूरी कोशिश करते थे अगर दुनियावी एतबार से कोई फायदा दे सके तो दिया करते थे और अगर आखिरत के एतबार से फायदा दे तो दिया करते थे। चुनाचा मक्के में काफी अरसे से एक दफा बारिश ना हुई, लोग कहर से मरने लगे, तो हजरत अबू तालिब रसूलुल्लाह को लेकर आए और आसमान की तरफ निगाह बुलंद करके रसूलुल्लाह के वसीले से दुआ मांगी, और जब दुआ मांगी तो बारिश हुई, और ऐसी बारिश हुई कि पूरा मक्का जलथल हो गया। इसका खूबसूरत मंजर आप आई वी फिल्म मोहम्मद में देख सकते हैं, जो कि ईरान की तरफ से बनी है और बहुत खूबसूरत भी मूवी है और सबसे महंगी मूवी इस वक्त ईरान की उसको कहा जाता है। और उन्होंने बनाई है, जिन्होंने आसमानी बच्चे बनाई थी, जिसने 9 ऑस्कर अवार्ड जीते थे एक जमाने में। खुद मोहम्मद की मूवी को भी ऑस्कर अवार्ड के लिए नॉमिनेट किया जा रहा है, अमेरिका कनाडा वगैरह में चल चुकी है, इंग्लैंड और दीगर यूरोपीय ममालिक में इस पर पाबंदी लगाई है सऊदी अरब की तरफ से कि इस मूवी को ना दिखाया जाए। बहरहाल मुतनाज मूवी है, लेकिन मुतनाज मूवी उनके एतबार से, हमारे एतबार से नहीं। इसमें रसूलुल्लाह के इब्तदाई 12 साल पर मुश्तमिल हालात जिंदगी दिखाई गई है। Part 2 और Part 3 आना बाकी है, लेकिन इस पहली मूवी में इतनी लेदे हो चुकी है कि कुछ नहीं मालूम आइंदा आने वाली मूवी पे क्या होगा, लेकिन सिनेमेटोग्राफी के हवाले से और टेक्नोलॉजी के हवाले से जो कि मूवी के ट्रेलर्स मौजूद हैं बहुत खूबसूरत, जिसे कहते हैं कि इब्तदाई जिंदगी को फिल्माया गया है। तो रसूलुल्लाह और खुद बनी हाशिम के लोग पूरी कोशिश किया करते थे, जैसे हमने आपको बताया तिजारत के हवाले से किस तरह उन्होंने मुल्क मुल्क दौरा किया और कहा कि मक्के आकर तिजारत करें ताकि मक्के वालों को फायदा हो। तो उन्होंने पूरी कोशिश की, लेकिन मक्के वाले नहीं माने, उनकी सरदारी जो है वो खतरे में पड़ गई थी। بنو میہ ویسے ہی گھات لگائے بیٹھا تھا کہ سید البتہ یا خانہ کعبہ کی جو میزبانی ہے ان کے ذمے آ گئی ہے, اور اگر رسول اللہ نبی ہو گئے, ہم نے ان کو نبی تسلیم کر لیا, تو ہمیشہ کے لیے چھٹی ہو گئی ہماری, آئندہ کے لیے بھی میزبانی ہمارے ہاتھ سے گئی. اور بنو امیہ کوئی سعادت مندی برکت نیکی ثواب کی خاطر تو میزبانی نہیں چاہتے تھے, وہ کوئی میزبانی چاہتے تھے جو آج کل ہو رہی ہے, یعنی پروفٹ کے لیے, دو پیسے کے لیے اور فائدے کے لیے. اور یہ کہا بھی جاتا ہے کہ ایک زمانے میں ابو طالب سے پہلے, حضرت عبد المطلب سے بھی پہلے, کہ جب دونوں میں ایک جھگڑا شروع ہوا خانہ کعبہ کی میزبانی کے حوالے سے, تو طے یہ پایا کہ ایک سال بنی ہاشم میزبانی کریں گے اور دوسرے سال بنو امیہ. اور اتفاق کی بات یہ ہے کہ جب بنی ہاشم کی باری آتی تو خوب خوب میزبانی ہوتی, خوب اچھی طرح انتظام کیا جاتا, خوب کھلایا پلایا جاتا, لوگوں کو کوئی شکایت نہیں. لیکن جب بنو امیہ کا سال آتا ہے, میزبانی کی باری آتی, تو اس سال کھانا کم پڑ جاتا ہے. بڑا بدشگونی, بڑی بدشگونی سمجھی جاتی ہے ہمارے یہاں دعوت میں, اگر کھانا کم پڑ جائے, نیاز کم پڑ جائے. خیر اچھا بھی سمجھا جاتا ہے کہ ماشاءاللہ لوگ ہی اتنے آئے کہ یہ نیاز کم پڑ گئی, لیکن ان کے ہاں بڑی بری بد انتظامی جسے کہتے ہیں صورتحال دیکھنے میں آتی تھی, اور کھانا کم پڑ جاتا تھا, لوگ ہمیشہ شکوے شکایت لے کے جاتے تھے, تو اس سے وہ اور نالا ہوا کرتے تھے. اور جب نبی آ گئے, بلکہ آپ نے یہ سنا بھی ہوگا, ابو جہل سے کسی نے پوچھا رسول اللہ کی صفات گنوا کر کہ کیا یہ نبی کہلانے کے قابل نہیں, تو انہوں نے کہا بالکل میرے حساب سے تو نبی ہیں یہ. تو کہنے والے نے ابو طالب ابو جہل سے پوچھا, تو پھر تم ان کو نبی کیوں نہیں مانتے؟ تو ابو جہل نے کہا کہ بنی ہاشم اور ہمارا قبیلہ تمام اعتبار سے, تمام جہتوں سے ایک جیسا ہے, تو پھر نبی بنی ہاشم سے کیوں آیا؟ بس یہ ان کو زعم تھا, یہ ان کو قلق تھا کہ نبی بنی ہاشم سے کیوں آیا, ہمارے حوالے سے کیوں نہیں آیا. تو رسول اللہ کے وسیلے سے بارش پہلے بھی ہوئی, پھر اس کے بعد ابن عباس کے حوالے سے واقعہ ملتا ہے کہ خلیفہ دویم نے ابن عباس کو لا کر ان کے وسیلے سے رسول اللہ کی بارگاہ میں دعا کی تھی, کہ پہلے ان کے چچا کے حوالے سے ہم دعا کیا کرتے تھے, اب ان کے بیٹے ابن عباس کے وسیلے سے دعا کر رہے ہیں اور بارش ہو جایا کرتی تھی. وصیت ابو طالب, جب حضرت ابو طالب کا آخری وقت آیا, تو پہلے وہ روایت سن لیجیے جو ہمارے یہاں ہے. ہمارے اعتبار سے جب حضرت ابو طالب کی رحلت کا وقت آیا, جو کہ خود ان کی کتاب سیرت ابن ہشام میں موجود ہے یہ واقعہ, تو رسول اللہ موجود تھے سامنے, اور انہوں نے کہا کہ چچا وہ کلمہ پڑھ دیجئے, وہ بات دوہرا دیجئے اپنی زبان سے جو میں نے آپ کو کہی تھی. تو حضرت ابو طالب نے کلمہ شہادت پڑھ دیا اللہ کی وحدانیت اور رسول اللہ کی رسالت کا. رسول اللہ بہت خوش ہوئے, بلکہ انہوں نے اپنی زبان ہلائی, لب ہلائے, ابن عباس نے اپنا کان ان کے قریب لے جا کے سنا, اور خوشی خوشی یہ کہا کہ رسول اللہ انہوں نے وہ بات کہہ دی جو آپ کہنا چاہتے تھے, جو آپ کہلوانا چاہتے تھے. رسول اللہ نے اللہ کا شکر ادا کیا کہ اللہ نے آپ کو توفیق دی کہ آپ نے اس کی وحدانیت کا اقرار کیا. لیکن دشمنوں نے اس حدیث میں تھوڑی سی ٹیمپرنگ کی, تبدیلی کی, اور یہ کہا کہ جب حضرت ابو طالب کچھ کہنے کا ارادہ رکھتے تھے, تو اس وقت ابو جہل بھی موجود تھا. اس نے کہا ابو طالب کو, اے ابو طالب, کیا تم عبد المطلب کے مذہب میں نام نہیں مرو گے؟ نعوذ باللہ, ان کی نظر میں عبد المطلب بھی کافر تھے. تو انہوں نے کہا کہ ہاں, میں حضرت عبد المطلب کے مذہب پہ مر رہا ہوں. تو اگر ان کے مذہب پہ بھی مرے تو ہمارے حساب سے صحیح مرے, ایمان پہ مرے, ایمان پہ ان کا جو ہے وہ اختتام ہوا. حضرت ابو عبد المطلب بھی حضرت ابو طالب کی طرح جو ہے صاحب ایمان تھے. تو لوگوں نے یہ بات پھیلا دی کہ ان کا جب انتقال ہوا تو انہوں نے جو ہے یہ کہنا پسند کیا اور دنیا سے اس طرح جانا پسند کیا کہ میں آخری وقت میں جو ہوں لوگوں کے ڈر سے یا اپنے بھتیجے کے ڈر سے اسلام کیوں قبول کروں, میں اب بھی اسی مذہب پہ رہوں گا جو پہلے تھا. تو ہمارے اعتبار سے پہلے بھی وہ اسلام پر تھے, آخر میں بھی اسلام پہ تھے. ہاں, علل اعلان اسلام کا اظہار وہ اپنے مرتے وقت کیا. انگوٹی پہ ان کا نقش موجود تھا, رضیت باللہ ربن و ابن اخی محمد نبیین و ابن بے ابن علی وصیین, کہ میں راضی ہوں کہ اللہ میرا رب ہے اور میرے بھائی کا بیٹا محمد میرا نبی ہے اور میرا بیٹا علی وصی. یہ ان کی انگوٹی پہ نقش تھا. تو اس سے بھی اندازہ ہو جانا چاہیے کہ آدمی انگوٹی پہ وہی نقش کرواتا ہے کہ جو اس کا عقیدہ ہوتا ہے, بلکہ انگوٹی پہ نقش دراصل اس زمانے میں اسٹیمپ کی حیثیت رکھتا تھا. لوگ اگر کبھی خط لکھتے تھے تو اپنی انگوٹی سے دستخط کیا کرتے تھے, وہی ان کی جو ہے وہ ایک مہر ہوا کرتے تھے. तो ये वक्त शहादत उनकी वसीयत थी, और उससे पहले भी वो कहा करते थे कि ए बनी हाशिम मोहम्मद की तस्दीक करो, उनकी इताअत करो ताकि हिदायत और निजात पाओ। यानी अपने लोगों को ये कह रहे हैं कि रसूल की इताअत करो ताकि तुम हिदायत पाओ। हिदायत कौन सी? आखिरत की हिदायत। और इससे पहले भी कहा करते थे कि ए कुरैश के लोगों, तुम रसूलुल्लाह की बात मानो कि वो सबसे बढ़कर अमानतदार यानी अमीन और सबसे बढ़कर रास्तगो यानी सादिक है। ये उनका आखिरी वक्त, अंगूठी का नक्श और वक्त शहादत, उनकी गवाही अल्लाह की वहदानियत के हवाले से, रसूल की रिसालत के हवाले से, और उसके बाद मासूमीन की गवाही खुद अबू तालिब के बारे में। लेकिन एक 5 मिनट के वक्फे के बाद एक दुरूद पढ़ दें मोहम्मद वाले मोहम्मद। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم جناب ابو طالب کے حوالے سے ہماری گفتگو کا 5واں مرحلہ کہ ایمان ابو طالب پہ معصومین کی گواہی یقیناً آخری گواہی ہوگی۔ پہلی گواہی خود رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی، فرمایا کہ 4 لوگوں کی خصوصی شفاعت کی اجازت میں نے اپنے رب سے لی ہے، اور وہ ہیں میری ماں، میرا باپ، میرے چچا اور رضائی بھائی۔ تو ایمان ابو طالب تو ایک طرف، بہرحال 4 لوگوں کی خصوصی طور پہ شفاعت رسول اللہ کو ملی ہے، ماں، باپ، چچا اور رضائی بھائی۔ مولا علی اپنے والد محترم کے بارے میں کیا فرماتے ہیں؟ اچھا، یہ ان کا تبصرہ یا روایت ذاتی نہیں ہے، بحیثیت امام ہے۔ آپ فرماتے ہیں کہ قیامت کے دن ابو طالب کا نور اپنی چمک سے دوسرے نوروں کو مات کر دے گا سوائے 5 اشخاص کے، محمد، علی، فاطمہ، حسن و حسین۔ یعنی دیگر آئمہ کا نور بھی ابو طالب کے نور کے آگے مدھم پڑ جائے گا، اور کیوں نہ ہو، کیونکہ خود ابو طالب رسول اللہ کے پالنے والے، جس نے انسانیت پر احسان کیا اس کا کیا درجہ ہوگا، اور جس نے محسن انسان پر احسان کیا اس کا کیا درجہ ہوگا۔ پھر آپ فرماتے ہیں، اب ظاہر سی بات ہے یہاں پہ ایک سوال پیدا ہوتا ہے، اگر ایسا تھا تو نزاع ایمان ابو طالب کی بنیاد کیسے پڑی، یہ تنازع شروع کیسے ہوا؟ تو مولا فرماتے ہیں کہ خدا کی قسم ابو طالب مسلم اور مومن تھے، وہ بنی ہاشم کے ساتھ قریش کی دشمنی کے پیش نظر اپنے ایمان کو پوشیدہ رکھتے تھے۔ اور بہت سیدھی سی وجہ ہے، اگر وہ اپنے ایمان کو ظاہر کر دیتے تو جو پہلی بات، پہلا نقصان ان کو اٹھانا پڑتا، وہ سید البتحا یا سرداری سے ہاتھ دھونا، اور جب وہ سرداری سے ہاتھ دھو بیٹھتے تو پھر وہ طاقتور شخصیت نہ رہتے اور وہ رسول اللہ کی مدد نہ کر سکتے۔ چنانچہ ظاہری طور پہ اپنے آپ کو کافر ثابت کیا، ظاہر کیا، لیکن اندرونی طور پہ وہ مومن، جس کا تذکرہ بھی آگے آئے گا کہ اگر وہ کافر ہوتے تو پھر حضرت علی کو خصوصی طور پہ کیوں کہتے اور دیگر افراد کو کیوں کہتے کہ تم رسول اللہ کے ساتھ نماز پڑھو، رسول اللہ کی مدد کرو؟ خود رسول اللہ کو کبھی انہوں نے منع نہیں کیا، خود حضرت علی کو کبھی منع نہیں کیا۔ جب کفار آئے تھے ابو طالب کے پاس یہ کہنے کہ تم اپنے بھتیجے کو سمجھاؤ، تو جب حضرت ابو طالب نے رسول اللہ سے بات کی تو انہوں نے کہا کہ اگر میرے سیدھے ہاتھ پہ سورج اور دوسرے ہاتھ پہ چاند رکھ دیا جائے तो भी मैं इस काम से बाज नहीं आऊंगा, चाहे इस राह में मेरी जान चली जाए या अल्लाह मुझे कामयाबी से अमकिनार करे। अबू तालिब ने यह नहीं कहा कि अब मेरी जिम्मेदारी तुम पर से उठ गई, बल्कि ये कहा कि तुम अपने काम को जारी रखो, मैं कुरैश के लोगों से खुद निमट लूंगा। तो इस मौके पर भी उन्होंने जो है अगर रसूलुल्लाह से बात की तो हिकमत ने अमली के हवाले से बात की होगी, ये नहीं कहा कि कतल उसको छोड़ दो या मैं तुम्हारा साथ नहीं दूंगा। ये बेहतरीन वक्त था कि जब वो ये कहते, और उन्होंने ये कहा कि कुरैश वालों ने कहा है कि तुम उनके दीन के बारे में ये बातें करते हो, उनके दीन के बारे में, ये नहीं कहा कि तुम हमारे दीन के बारे में ऐसी बातें करते हो। तो कुरैश की शिकायत के बावजूद, अच्छा उन्होंने ये भी कहा था कि या तो तुम मोहम्मद को हमारे हवाले कर दो या तुम खुद बात कर लो, तो ना उन्होंने बात की यानी इसरार किया इस काम को छोड़ने पे, और ना रसूलुल्लाह को कुरैश के हवाले किया। खुद हजरत अली ने अपनी औलादों को अपने वालिद अबू तालिब के लिए हज नियाबत जिसे कहते हैं बजा लाने की ताकीद की, जो हम करते हैं अक्सर फला मरहूम की तरफ से हज, तो मुझे बताइए कि हज किसकी तरफ से होता है। अगर अबू तालिब ने पहले हज नहीं किया तो पहले तो हज वाजिब नहीं था, रसूलुल्लाह के इंतकाल से एक साल पहले हुआ, हजरत अली ने जब अपनी औलादों को हज बजा लाने का हुक्म दिया तो यकीनन किसी मुसलमान के लिए ही हज होता है, काफिर के लिए नहीं होता। तो यहां से भी ये बात साबित हो गई कि हज जो है वो हजरत अबू तालिब के लिए था और हजरत अबू तालिब इस्लाम के लिए था। एक दुरूद पढ़ते मोहम्मद वाले में। हमारे चौथे इमाम के हवाले से उन्होंने कहा कि ये कैसे मुमकिन है कि एक मुसलमान औरत काफिर मस से निकाह में रहे उसके कुफर के बावजूद। अगर अबू तालिब काफिर थे तो यकीनन अग्यार की नजर में फातिमा बिनते असद तो मुसलमान थी, अगर वो मुसलमान थी तो किस तरह अबू तालिब के निकाह में थी, इसका मतलब है दोनों मुसलमान थे। और अगर वो काफिर हो गए तो उनका निकाह टूट जाना चाहिए, जिस तरह रसूलुल्लाह की जौजा जनाबे मैमूना के शौहर हिजरत हबशा के दौरान हबशा वालों से मुतासिर होके ईसाई हो गए थे, तो निकाह फस्क हो गया, उनका टूट गया। अगर वो वापस आती तो अपने कबीले में वापस ना जा सकती थी, चुनाचा फिर रसूलुल्लाह ने उनसे निकाह किया। और खुद निकाह तो बहुत दूर की बात है, हजरत अबू तालिब और फातिमा बिनत असद के निकाह की बहुत दूर की बात है, उन्होंने तो खुद रसूलुल्लाह और जनाब खदीजा का निकाह पढ़ाया, और यह भी कोई बड़ी बात नहीं। बड़ी बात यह है कि निकाह की इब्तिदा उस खुतबे से हुई जिसमें अल्लाह का नाम लिया गया, अल्लाह की हम्द बयान की गई। खुद रसूलुल्लाह के बारे में कहा जाता है कि रसूलुल्लाह ने कभी भी किसी काफिर के साथ बैठ के खाना नहीं खाया, काफिर और मुशरिक के साथ बैठ के खाना नहीं खाया सिवाय अबू तालिब के। तो इसका मतलब क्या हुआ कि हजरत अबू तालिब काफिर नहीं थे, मुश्रिक नहीं थे, मोमिन थे, जब ही रसूलुल्लाह ने उनके साथ खाना गवारा किया। तो हमारे पांचवें इमाम इमाम मोहम्मद बाकर अलैहिस्सलाम से जनाब अबू तालिब के हवाले से पूछा गया तो आपने कहा कि अबू तालिब का ईमान और आज के लोगों का ईमान दूसरे पलड़े में, अबू तालिब का ईमान एक पलड़े में और आज के लोगों का ईमान दूसरे पलड़े में रखा जाए तो अबू तालिब का ईमान भारी होगा। अब अंदाजा लगा लीजिए इमाम बाकर के अलैहिस्सलाम के जमाने में कितने बड़े बड़े पक्के रासिदा शिया और मोमिनीन हुआ करते थे, लेकिन उनका ईमान तमाम लोगों का एक तरफ और जनाब अबू तालिब का ईमान एक तरफ। जनाब अबू तालिब का ईमान तमाम लोगों पर भरा हुआ। छठे इमाम इमाम जाफर सादिक अलैहि सलाम फरमाते हैं अबू तालिब का ईमान मिसले अस्हाबे कहफ था, चुनाचा उनको दुगना अजर दिया जाएगा। अब यह बात कि अगर उनके बुत परस्ती के किस्से नहीं तो उनको नमाजों के किस्से क्यों नहीं मिलते, हम वही बात कहेंगे कि तकय्ये में था उनका ईमान, जैसे मिसले अस्हाबे कहफ जिन्होंने तकय्या किया बता अपने जमाने में। तो अगर कोई तकय्या करे और अपने दिल के ईमान को जाहिर ना करे, जिसमें कोई हर्ज नहीं, ऐसा पहले भी हो चुका है और इसकी इजाजत इस्लाम ने दी है। आठवें इमाम इमाम मूसा रज़ा अलैहि सलाम कहा करते थे, जब उनसे ईमान अबू तालिब के बारे में पूछा गया तो उन्होंने कहा कि ईमान अबू तालिब में शक करने वाले का ठिकाना जहन्नम है। हमारे ग्यारहवें इमाम जिनकी विलादत अभी सानी को आने वाली है जमेरात के दिन, वो फरमाते हैं कि अबू तालिब का ईमान मोमिन आले फिरौन की तरह था। जरा फिरौन के दरबार में जो मोमिन इनके वजीर एक था कि जिसके बारे में कहा जाता है कि उसने अपने ईमान को छिपाया हुआ था, तकय्ये में था और किसी तरह उसकी जबान से कभी खुदा का कलमा या नाम निकल गया तो फिर बादशाह को शक हुआ और उसने उनको शहीद करवा दिया। असहाबे कहफ मोमिन आले फिरौन, इस तरह की कई मिसालें तारीख में हमें मिलती हैं कि जब लोगों ने अपने ईमान को दुश्मन के जरर से बचने के लिए छुपाया, और यही काम हज़रत अबू तालिब ने भी किया, लेकिन कभी भी उनको बुत परस्ती शराब जुए और दीगर महरमात में नहीं देखा किसी ने। अब आइए हमारी गुफ्तगू का छठा मरहला, उलमाए अहले सुन्नत अबू तालिब के बारे में क्या कहते हैं। दुरूद पढ़ते मोहम्मद अली पर। अल्लामा बरज़ंजी आलिम अहले सुन्नत अपनी किताब ज़ियाउल आलमीन, जो के फकत उन्होंने ईमान अबू तालिब के लिए वक्फ की है, जिसमें पूरा चैप्टर ईमान अबू तालिब के हवाले से है, दलाइल पेश किए उन्होंने ईमान अबू तालिब के। उसके बाद इमाम अहमद फरमाते हैं कि अबू तालिब से कीना कुफर का इर्तिकाब, कुफर के इर्तिकाब के बराबर है, यानी कीना भी रखना, उनके बारे में कोई दुश्मनी वाली बात दिल में रखना। अल्लामा तलमिसानी फरमाते हैं अबू तालिब को बुराई से याद करना रसूलुल्लाह को दुख देना है, और ऐसा शख्स कत्ल के काबिल है। उलमाए अहले सुन्नत में एक कसीर तादाद खुद यूट्यूब पे जनाब तारिक कादरी की क्लिप मौजूद है, आप चाहें तो उसको देख लीजिए। कई उलमाए अहले सुन्नत के रेफरेंसेस हवाला जात उस पर मौजूद हैं, तारिक की किताबों में सीरत इब्न हिशाम सरे फहरिस्त है कि जिसमें हज़रत अबू तालिब के ईमान के बारे में वाकयात मौजूद हैं। एक गलत रिवायात, बल्कि चंद गलत रिवायात के बारे में वजाहत जो ज़रूरी है, हज़रत अबू तालिब के हवाले से हमें मिलती है। सही बुखारी के एक हदीस के मुताबिक जहन्नम में कम तरीन आज़ाब अबू तालिब को दिया जाएगा, नाउज़ुबिल्लाह, कि जिसमें उनको आग की जूतियां पहनाई जाएंगी, जिनकी तपिश से उनका दिमाग उबल पड़ेगा, नाउज़ुबिल्लाह, नाउज़ुबिल्लाह। तो ये और किसी ने पूछा भी था रसूलुल्लाह से कि आप तो जन्नत में होंगे और आपकी चाचा अबू तालिब जहन्नम में, तो उन्होंने कहा कि कम से कम वो शयातीन के हमसाए नहीं होंगे और सांप और गुच्छी उनको नहीं काटेंगे कम से कम, और जो कम से कम आजाद दिया जाएगा वो आग की जूतियों का आजाद है। ये एक मनगढ़ंत रिवायत है जिसके बारे में हमारे पास रिवायत दलायल मौजूद है। पहली वजह तो ये हदीस मुरसल है, یعنی اس کا راوی نامعلوم ہے. اور راوی کون ہے؟ واحد راوی ہے حبیب ابن ابی ثابت جو کہ سقہ بھی نہیں, یعنی جھوٹا سچا نہیں ہے, اپنی روایتوں میں سچا نہیں ہے. نمبر تین, ابن عباس سے جو روایت کی ہے حبیب ابن ابی ثابت نے, ابن عباس کی بہت ساری روایتیں خود حضرت ابو طالب کے ایمان پر دلالت کرتے ہوئے, تو وہ اتنی ساری روایات فقط ایک راوی کی روایت سے کیسے غلط ثابت ہو جائیں گی؟ تو نامعلوم راوی ہے اور راوی بھی سقہ نہیں ہے, جس میں ایک اور راوی آیا ہے, اور دیگر روایت جو ابن عباس سے مروی ہے وہ اس سے ٹکراتی ہے, اس لیے یہ روایت غلط ہے. قرآن کی ایک آیت سورہ توبہ کی آیت نمبر 113 جو غلط طریقے سے حضرت ابو طالب کے حوالے سے منسوخ کی جاتی ہے, وہ کیا ہے؟ مَا كَانَ لِلنَّبِيِّ وَالَّذِينَ آمَنُوا أَن يَسْتَغْفِرُوا لِلْمُشْرِكِينَ وَلَوْ كَانُوا أُولِي قُرْبَى مِن بَعْدِ مَا تَبَيَّنَ لَهُمْ أَنَّهُمْ أَصْحَابُ الْجَحِيمِ. نبی اور صاحبان ایمان کی شان یہ نہیں ہے کہ وہ مشرکین کے حق میں استغفار کریں, چاہے وہ ان کے برابردار ہی کیوں نہ ہو, جبکہ یہ واضح ہو چکا ہے کہ یہ اصحاب جہنم ہے. اس روایت کا پس منظر جو اہل سنت بیان کرتے ہیں وہ یہ کہ جب رسول اللہ نے دیکھا کہ ابو طالب کا انتقال ہو گیا ہے اور وہ کلمہ پڑھ کر نہیں گئے اس دنیا سے, تو انہوں نے کہا کہ خدا کی قسم میں تو اپنے چچا کے لیے استغفار کرتا رہوں گا جب تک کہ وہی نازل نہ ہو جائے, اور کچھ عرصے وہ مغفرت طلب کرتے رہے اللہ سے ابو طالب کے حوالے سے. لیکن جب یہ آیت نازل ہوئی سورہ توبہ کی آیت نمبر 113, تو رسول اللہ نے ان کے لیے مغفرت طلب کرنا بند کر دیا. سادہ سا آسان سا جواب رد دلیل کے طور پہ یہ ہے, سورہ توبہ مدنی سورہ ہے جبکہ حضرت ابو طالب کا انتقال مکے میں ہو چکا تھا, 3 سال پہلے ہجرت سے حضرت ابو طالب کا انتقال ہو چکا تھا اور مدینے میں یہ سورہ نازل ہوئی. چنانچہ یہ سورہ, یہ آیت 113 مدینے کے مشرکین اور منافقین اور کفار کے لیے تھی, حضرت ابو طالب کے لیے ہوتی تو یہ آیت مکے میں نازل ہوئی. تو یہ حدیث اور یہ روایت دونوں اپنے دور پہ غلط منسوخ کی گئی ہیں, حدیث تو ہے ہی غلط اور یہ آیت مدینے کے مشرکین اور کفار کے لیے. آخر میں ہمارے چھٹے امام امام جعفر صادق علیہ السلام کے پاس ایک شخص آیا, کہنے لگا فلاں شخص نے مجھ سے قرض لیا ہوا ہے اور وہ قرض واپس نہیں کر رہا, میں نا امید ہو چکا ہوں, میں کیا کروں؟ امام نے کہا کہ تم 5 شخصیتوں کی نیابت میں طواف کرو, یعنی 5 شخصیتوں کے لیے طواف الگ الگ, اور پھر ہر طواف کے بعد 2 رکعت پڑھو, اور پھر اللہ تعالیٰ سے ان شخصیت کے وسیلے سے دعا مانگو, تو انشاءاللہ وہ شخص تمہارا قرض واپس کر دے گا. اچھا, وہ شخص بھی موجود تھا اس وقت حج کے موقع پہ وہاں پر. چنانچہ اس شخص نے طواف کیا اور ہر طواف کے بعد 2 رکعت نماز پڑھی, اور جو 5 شخصیات امام نے بتائی تھی ان سے ان کو منسوخ کیا, یعنی حضرت عبد المطلب, ابو طالب, عبداللہ, فاطمہ بنت اسد, آمنہ بنت باب, رسول اللہ کے دادا, رسول اللہ کے چچا, رسول اللہ کے والد, رسول اللہ کی چچی فاطمہ بنت اسد اور رسول اللہ کی والدہ آمنہ بنت واحد, ان 5 شخصیات کے حوالے سے. کہتے ہیں کہ اس شخص نے جب یہ وظیفہ مکمل کیا, یعنی 5 شخصیات کے حوالے سے طواف کیا اور پھر نماز پڑھی, اور اس کے بعد جیسے ہی وہ حرم سے نکلا تو سامنے حرم کے باہر وہ شخص کھڑا ہوا تھا جس نے قرض لیا تھا, اور وہ اس کے پیسے واپس کرنے آیا تھا. تو اگر کسی نے آپ کا قرض دبایا ہوا ہے تو آپ جائیں مکے وہاں پر, اور یہ ہوا ہے جب ہم گئے تھے اجمیر, तो वहां पे महाराणा साहब ने हमें किस्सा सुनाया और कहा इस बहाने इस तरीके से कई लोगों के कर्ज वापस हुए, लेकिन अफसोस के साथ किसी ने वापस हमारी खबर न ली। यानी जिन्होंने तरीका बताया था कराची में आप किसी से फ्लैट खाली करवाए तो लाख दो लाख तो लेगा, या कर्ज वापस करवाए तो कुछ तो वो परसेंटेज लेगा। बहरहाल तो ये एक तरीका है। और आखिर में तूलानी गुफ्तगू से बचने के लिए आखिरी जुमला कि अबू तालिब के फजाइल के लिए काफी है कि वो अली के भी बाप थे। वाकई दावा ने हम देते हैं
برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله الطاهرين.